हम समझते हैं कि इससे बड़ी नेकी कोई नहीं है कि जो भी दीन से रिलेटेड मैसेज आएगा, जब तक मैं वो सारे ग्रुप्स में और सारे कॉन्टैक्ट्स में फॉरवर्ड नहीं कर दूंगी, जब तक जो है वो मेरी फजर कबूल नहीं होगी। और ऐसे लगता है हम खटखट खटखट खटखट, अब तो सब मोबाइल में स्मार्टफोन्स में यही ऑप्शन है ना, टिक 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 टिक, अब आप सबको फॉरवर्ड करते हैं। आंखें बंद करके अहादीस को फॉरवर्ड मत करें। कई मर्तबा, कम से कम 3 मर्तबा तो मैंने खुद देखा और उसके अलावा मैंने सुना कई मर्तबा है, जिस हदीस को हदीस कह के मेंशन किया गया, और इवन अव्वल तो हर मर्तबा आपको रेफरेंस नहीं लिखा हुआ मिलता, और अगर रेफरेंस लिखा हुआ भी मिलता है तो आप उस किताब में उसको ढूंढें, उस हदीस को। 3 मर्तबा तो कम से कम मैंने किया है। इनफैक्ट नंबर लिखा हुआ था हदीस का रेफरेंस के साथ, लेकिन उस जगह पर वो हदीस किताब में मौजूद नहीं थी। ये आंखें बंद करके करने वाला काम नहीं है, इससे बेहतर है खुदारा आप 5 रुपए सदका कर दें, वो एक अच्छी नेकी है। इससे बेहतर है कि आप 2 रकत पढ़ लीजिए, इससे बेहतर है कि आप 1 रुकू कुरान का पढ़ लीजिए, इससे बेहतर है कि आप 1 आयत हिफ्ज कर लीजिए। लेकिन ये आंखें बंद करके सोशल मीडिया के ऊपर वीडियोस को आगे पीछे फॉरवर्ड करना, शेयर करना, और हर आए हुए मैसेज को अपना फर्ज समझना कि जब तक ये मैंने ना किया, इससे मुझे जो है मेरा रोजा कबूल नहीं होगा। रमजान में भी हमारा व्हाट्सएप का इस्तेमाल नहीं रुकता है, इसमें बहुत मोहतात हो जाए। कब किस वक्त इफ्तरा अल्लाह की कैटेगरी में यह बात आ जाए हमें पता भी नहीं चलेगा। तो इस चीज को यहां मेंशन किया गया कि अल्लाह ताला ने ये बात इनको नहीं कही जो ये बात अपने मुंहों से कहते हैं। बहुत सख्त हदीस के अल्फाज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कहते हैं, सही हदीस है सुनन इब्ने माजा की। आपने फरमाया, मन कज़ब अलैया मुतअम्मिदन, जो कोई मुझ पर जानबूझकर झूठ गढ़ेगा, फलयतबव्वअ मक़अदहु मिनन नार, वो अपना ठिकाना आग में बना ले। और जब हमें पता चल गया है कि बहुत सी ऐसी अहादीस सर्कुलेट होती रहती हैं जो फैब्रिकेटेड होती हैं, जो कि घड़ी हुई होती हैं, और अगर आपको और मुझे इल्म नहीं है कि हम फिल्टर लगाकर चेक कर सकें, इल्म नहीं है हमारे पास, हम में से कितने लोग जानते हैं कि हम हदीस पढ़कर बता सकें कि यह हदीस फैब्रिकेटेड है, ज़ईफ है, हसन है या सही है। 99% लोग नहीं जानते, तो क्यों अपने कंधों पर ऐसी जिम्मेदारी लेते हैं? अगर आपको बहुत दर्द है लोगों का और उन तक इल्म पहुंचाने का, तो प्लीज उनको अपने साथ पकड़कर किसी कुरान की क्लास में ले जाएं, ये ज्यादा बेहतर होगा। अगर आप उनको सुनाना चाहते हैं, ये ज्यादा बेहतर है और ज्यादा इंशाल्लाह ऑथेंटिक होगा। और दूसरी बात यह कि शैतान ज्यादातर लोगों को अल्लाह पर झूठ बांधने के लिए एक और एंगल भी दिखाता है। जनरली हमारे माशरे में दीन के मामले में वही किया जाता है और वही प्रमोट किया जाता है जो कहते हैं कि हमने यही सुना है अपने बड़ों से। हम यही सुनते हैं, हमने यही सुना है। क्या ये कहना कि हमने अपने बड़ों से सुना है और यही सुना है, क्या ये बगैर इल्म के बोलना नहीं? ये भी तो बगैर इल्म के बोलना है। अगर अल्लाह ने मुझे अकल दी है, अल्लाह ने मुझे 5 सेंसेस दिए हैं, अल्लाह ने मुझे पढ़ने की, स्कूल कॉलेज यूनिवर्सिटी में जाने की सलाहियत दी है, अल्लाह ने हर चीज मुझे गूगल पे सर्च करने की सलाहियत दी है, अल्लाह ने मुझे मौका दिया है कि मैं खूब मार्केट प्लेसेस में घूम घूम के और मॉल्स में घूम घूम के लेटेस्ट कलेक्शन अपनी ढूंढती रहूं, तो क्या अल्लाह ने मुझे ये तौफीक नहीं दी कि मैं कुरान की क्लासेस के अंदर पहुंचूं और देखूं और चेक करूं कि जिंदगी में जिन चीजों को मैं दीन के नाम पर करती हूं, क्या वो दीन भी है कि नहीं है? वरना मैं भी कहीं इसी कैटेगरी में तो नहीं आ रही, मा लहुम बिही मिन इल्मिन, कि इल्म कोई है नहीं और मैं इतनी बड़ी बड़ी बातें अपनी तरफ से कहती रहती हूं। ये इल्जाम होगा अल्लाह के ऊपर और अल्लाह के दीन के ऊपर। आप पर कोई इल्जाम लगाता है, आपको अच्छा लगता है? हम इंसानों में ये चीज इनग्रेन्ड है कि अगर कोई हम पर इल्जाम लगा दे, हमें तो वो भी नहीं अच्छा लगता जो हम में होता है। हम कहते हैं तुम मुझे कह के जाओगी कहां? कोई आपसे कहे कि भाई आप बहुत बोलती हैं, तो आप कहें क्या बोलती हूं, तो तुम नहीं बोलती? ये तो हो गई वो बात जो हम में है। हम में जो बात ना हो और कोई हम पर इल्जाम लगाए, कोई स्लैंडर करे, तो कितना बुरा लगता है। और अल्लाह ने ये चीज हम में डाली है कि इंसान को नेचुरली इंक्लिनेशन होता है कि जब उस पर इल्जाम लगता है तो उसको बुरा लगता है। तो हम कैसे अल्लाह पर इल्जाम लगा सकते हैं, हम कैसे अल्लाह पर स्लैंडर कर सकते हैं? अहादीस का मफहूम जो आता है उससे पता चलता है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कोई हस्ती अल्लाह से ज्यादा सब्र करने वाली नहीं। और यह हकीकत है कि कोई हस्ती अल्लाह से ज्यादा सब्र करने वाली नहीं। लोग अल्लाह पर कैसे कैसे इल्जाम लगाते हैं, लोग अल्लाह के बारे में कैसी कैसी बातें घड़ते हैं, लोग अल्लाह पर कैसी कैसी एक्यूजेशंस लगाते हैं, तो क्या अल्लाह हमारी ऑक्सीजन सक कर लेता है? तो क्या अल्लाह ताला हमारा रिस्क खींच लेता है? تو کیا اللہ ہمارے پیروں کے نیچے سے زمین کو پھاڑ دیتا ہے؟ اللہ آسمان سے جو ہے آسمان کے ٹکڑے ہم پر برسانے لگتا ہے؟ ایسا تو کچھ بھی نہیں ہوتا. بلکہ بعض اوقات انسان سوچتا ہے کہ اتنی ڈیفائنس، اتنی نافرمانی اور پھر بھی اتنا کچھ مل رہا ہے دنیا میں، تو شیطان انسان کو اور نافرمانی کی طرف آگے بڑھا دیتا ہے. آپ سوچیں کبھی کوئی آپ کے ساتھ زیادتی کرے، کوئی آپ کے ساتھ زیادتی کرے، آپ کا اس کو دینے کو دل نہیں کرتا؟ جنرس ہونا تو بہت دور کی بات ہے، حقیقت ہے نا. ہم انسانوں کا حال یہ ہے. اور اللہ جس کی ہم کھلم کھلا نافرمانیاں کر رہے ہوتے ہیں، جس کے احکامات کو ہم اپنے پیروں تلے روند رہے ہوتے ہیں، اور جس کے احکامات کو اپنی زندگیوں میں کوئی اہمیت نہیں دے رہے ہوتے ہیں، حالانکہ وہ سر کا تاج بنانے والے احکامات ہیں، اس کے باوجود آپ اللہ کی بینوولنس اور اللہ کی جنروسٹی دیکھتے ہیں؟ اور رزق دیتا ہے ہمیں، اور رزق دیتا ہے. شاید کہ میرا بندہ اس رزق کو استعمال کر کے اپنی عقل کو بھی استعمال کرے اور واپس پلٹ آئے. یاد رکھیں، اللہ کو رجا ہے، امید ہے اپنے بندوں سے، اللہ کو ہم سے ایکسپیکٹیشن ہے. تو کیا ہم اللہ کی ایکسپیکٹیشن پر پورا نہیں اتریں گے؟ اللہ تو رزق دیتا رہتا ہے ہماری نافرمانی کے باوجود، اور اللہ ان کو بھی دیتا تھا. کبرت کلمت ان تخرج من افواہہم، بہت بڑی سخت بات ہے جو ان کے منہوں سے نکلتی ہے، یہ بات کہ اللہ کی اولاد ہے. اور یہ کہنا کہ اللہ کی اولاد ہے، اسکالرس کہتے ہیں یہ انسان اپنی عقل سے نہیں کہہ سکتا، نہ یہ عقل سے کہہ سکتا ہے اور نہ یہ علم سے کہہ سکتا ہے. یہ جس کو آپ کہتے ہیں نا انگریزی میں ہاٹ اسپیچ، بس منہ سے نکلتی جاتی ہے انسان کے، اور پھر انسان جو ہے وہ اس کے اوپر پختہ ہوتا جاتا ہے، یہ بس ایسے آتا ہے. انہوں نے لٹرلی یہ کہنا کہ انہوں نے اپنے منہوں سے کہا ہے. تخرج من افواہہم کا عربی زبان سے مطلب بنے گا دے لٹرلی انوینٹڈ دس. کوئی وحی نازل نہیں ہوئی، کسی رسول نے نہیں بتایا، کوئی ان کی عقل ان کو اس طرف ڈائریکٹ نہیں کرتی، انہوں نے اس بات کو انوینٹ کیا ہے عقل کی روشنی کے بغیر اور وحی کی روشنی کے بغیر. آگے فرمایا اسی آیت میں، اِن یَقُولُونَ إِلَّا كَذِبًا، یہ نہیں کہتے مگر صرف جھوٹ، صرف اور صرف جھوٹ کہتے ہیں، اور جھوٹ اللہ کو سخت ناپسند ہے. قرآن میں آتا ہے لعنت اللہ علی الکاذبین، اللہ کی لعنت ہے جھوٹ بولنے والوں پر، اور جھوٹ جس لیول کا بھی بولا جائے. اور جہاں اللہ کی لعنت ہوتی ہے وہاں اللہ کی رحمت نہیں ہوتی. اگر میں اور آپ چاہتے ہیں کہ ہماری زندگیوں میں رحمتیں برسیں، اگر میں اور آپ چاہتے ہیں کہ ہم اللہ کی رحمتوں کے سائے میں رہیں، تو اللہ سے دعا کریں کہ اللہ میں چھوٹے سے چھوٹا جھوٹ بھی کبھی اپنی زبان سے نہ بولوں، نہ خوف سے بولوں، نہ عادتاً بولوں، اور نہ کسی کے ڈر سے بولوں. ہم اللہ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں اس رمضان ایسا کر دے کہ ہماری زندگیوں میں سے اور ہمارے کرداروں میں سے جھوٹ بالکل نکل جائے. اس لیے کہ یاد رکھیں، حدیث کا مفہوم آتا ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ بندہ جھوٹ بولتا ہے، ایک جھوٹ بولتا ہے، پھر دوسرا جھوٹ بولتا ہے، پھر تیسرا جھوٹ بولتا ہے، یہاں تک کہ وہ ایک طرح سے کمپلسو لائر بن جاتا ہے، اور اللہ کے ہاں وہ کذاب سمجھا جاتا ہے. کذاب فعال کے وزن پر ہے، سخت جھوٹا، سخت جھوٹ بولنے والا. اور آپ نے ہمیشہ سے بچپن سے وہ بات سنی ہے کہ آپ ایک جھوٹ بولتے ہیں اور اس جھوٹ کو چھپانے کے لیے آپ کو کتنے جھوٹ بولنے پڑتے ہیں؟ آپ کو 100 جھوٹ بولنے پڑتے ہیں. تو بہتر ہے کہ ایک سچ بولیں، چاہے آپ کو لگے کہ کڑوا ہے، لیکن اللہ کو سچ بولنے والے لوگ پسند ہے. سورہ مریم کی آیت نمبر 88 سے 90 تک میں اللہ تعالیٰ نے فرمایا، اور وہاں یہی مفہوم ہے، جنہوں نے اللہ کے ساتھ بیٹا بنا لیا ہے، جو اللہ پر افترا کرتے ہیں ان پر اللہ کا غضب کیسے بھڑکتا ہے. اللہ نے فرمایا وقال اتخذ الرحمن ولدا، اور انہوں نے کہا ہے کہ رحمان نے اپنا بیٹا بنا لیا. لقد جئتم شیئا ادا، تم نے تو بڑی سخت بات کہی. تکاد السماوات یتفطرن من، قریب ہے کہ آسمان رپچر ہو جائے. وتنشق الارض، اور زمین جو ہے وہ سپلٹ ہو جائے. وتخر الجبال حدا، اور پہاڑ کولیپس کر جائیں، اس بات پہ کہ انہوں نے کہا ہے کہ اللہ نے اپنا بیٹا بنا لیا. تو یہ آیت نمبر 5 جو ہے، یہ اصل میں امت کے اندر اس وقت کے جو لوگ تھے، اس وقت کی جو قومیں تھیں، اور آنے والی قوموں کے لیے بھی کلیئرٹی لے کر آیا ہے کہ قرآن مس انفارمیشن کو ٹھیک کرتا ہے. آج جب آپ قرآن کی کلاسز میں جاتے ہیں اور آپ کو قرآن اور احادیث سے وہ احکامات پتہ چلتے ہیں جو آپ کے خاندان کا حصہ نہیں ہیں، آپ کے معاشرے کا حصہ نہیں ہیں، آپ کے آباء و اجداد اور آپ کے والدین کی زندگیوں کا حصہ نہیں ہیں، تو اب آپ کو پتہ چلے گا کہ آپ کس انفارمیشن کو تھامیں گے، اس انفارمیشن کو جس کی آپ کو دلیل مل گئی، یا اس انفارمیشن کو جو آپ نسل در نسل چلتی ہوئی نظر دیکھ رہی ہیں. مثال کے طور پر عیسیٰ علیہ ثواب کے طریقے، عیسیٰ علیہ ثواب کے کئی طریقے ہمارے معاشرے میں رائج ہیں، لیکن وہ سنت سے ثابت نہیں ہیں. अब जब आपके पास इल्म आ जाएगा तो आप इस आले सवाब के लिए फिर किन तरीकों को थामेंगे? वो तरीके जो माँ बाप करते चले आ रहे हैं, दादा दादी करते चले आ रहे हैं, या वो तरीके जिनकी कुरान और अहादीस जो हैं वो डायरेक्शन दिखाते हैं? आपकी और मेरे पास चॉइस मौजूद है। कुरान सलाहियत रखता है कि इस मिस इन्फॉर्मेशन को ठीक कर दे। आयत नंबर 6 में अल्लाह ताला ने फरमाया, फाला अल्लाह का असल में एक लफ्ज नहीं है बल्कि ये कंपाउंड है, फा प्लस ला अल्लाह प्लस का, तीन डिफरेंट वर्ड्स के साथ मिलकर ये फाला अल्लाह का बना है। फाला अल्लाह का, तो शायद आप तो बाखी उन नफसक, अपने आप को लिटरली हलाक करने वाले हैं, अपने आप को कत्ल कर लेंगे। ला अल्लाह अरबी जुबान में आता है, एक हर्फ होता है, जैसे आप में से जो समझना चाहे वो हर्फ को वो समझ ले। ला अल्लाह हर्फ होता है और ये आता है दो इमोशंस के लिए, या ये आता है उम्मीद दिलाने के लिए और या ये आता है खौफ के इमोशन से, दोनों तरह से इस्तेमाल होता है, दोनों कैफियत को बताता है ला अल्लाह। जो बाकी उनका लफ्ज है, ये बाकी उनका लफ्ज बहुत ही डीप वर्ड है अरबी जुबान में, और बाकी उनका कोई इक्वलेंट आपको उर्दू या अंग्रेजी में एग्जैक्ट अल्फाज नहीं मिलते तर्जुमा करने के लिए। इसका लिटरली मतलब यह होता है बाकी उन टू डाई फ्रॉम डिप्रेशन, गम की वजह से इतना गम बढ़ना कि ऐसे लगे कि बस मौत वाकई हो जाएगी। बाकी उन आता है किसी गम को अपने ऊपर बहुत हावी कर लेना। अल्लाह ताला ये बात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कह रहे हैं कि आपका गम जो है वो असल में आपको तकलीफ देगा, आपका गम आपको डिप्रेस करेगा। ये बताएं, क्या इंसान इस दुनिया में रहते हुए डिप्रेशन फ्री हो सकता है? डिप्रेशन फ्री नहीं हो सकता। कोई भी हम में से यह नहीं कह सकता कि मुझे कभी किसी बात के ऊपर डिप्रेशन नहीं होता। कोई भी यह नहीं कह सकता कि मुझे कभी किसी बात पर स्ट्रेस नहीं होता। मिसाल के तौर पे हमें तो इसी बात पे स्ट्रेस हो रहा था सुबह 10 बजे से कि हमने जो बुकलेट्स भेजे हैं प्रिंटिंग के लिए, पता नहीं वो आते हैं आपके लिए टाइम पे कि नहीं आते। तो डिप्रेशन तो किसी भी तरह से हो सकता है। गम इस दुनिया का हिस्सा है, जब तक हम जिंदा हैं हम गम से निजात पा नहीं सकते। ये गम कहीं ना कहीं जिंदगी में जो है वो आता रहेगा, चाहे गम हो, उदासी हो या तकलीफ हो, ये इस दुनिया के इमोशंस हैं। और याद रखें, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर ईमान किसका बड़ा हो सकता है और मजबूत हो सकता है? जब रसूल अल्लाह को गम होता था तो आप और मैं भी डिप्रेस होंगे, आपको और मुझे भी तकलीफ होगी, आप और मैं भी उदास होंगे, आप और मैं भी हर्ट होंगे। लोग हमें हर्ट करेंगे तो हम हर्ट होंगे, हम इंसान हैं, हम रोबोट्स नहीं हैं। लेकिन मोमिन कौन होता है? जो उन सारे जज्बात के अंदर, उस तकलीफ में, उस उदासी में, उस डिप्रेशन में अल्लाह से जुड़ जाता है। याद रखें, तकलीफ मुझे और आपको तबाह करने नहीं आती, तकलीफ मुझे और आपको दोबारा ऊपर उठाने के लिए आती है। हम सब जानते हैं कि हमें खुशी और गम में से ज्यादा अल्लाह गम में याद आता है, खुशी में नहीं याद आता। इसलिए कि खुशी, इसीलिए खुशी ज्यादा बड़ा इम्तिहान है। खुशियों में हम अल्लाह को ज्यादातर भूल जाते हैं, गम में फिर भी हमें अल्लाह याद आता है। तो जब गम आए, जब डिप्रेशन हो, जब उदासी हो, इसका मतलब है कि अल्लाह ताला आपको और अपने से करीब करना चाह रहे हैं, अल्लाह ताला आपको और जो है वो ईमान में मजबूत करना चाह रहे हैं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा गया कि देखें, आप गमगीन ना हो, और आप तो ऐसे गमगीन हो रहे हैं कि जैसे आप अपने आप को लिटरली हलाक कर लेंगे। इसमें, इस जुमले में आपकी और मेरे लिए बड़ा सबक है, और कई एंगल से सबक है। एक तो बेसिक सबक जो आपको मैंने बता दिया कि आपको और मुझे इस्लाम के साथ जुड़ने में, इस्लाम पर अमल करने में, कुरान के साथ जुड़ने में भी परेशानियां आएंगी, और आपको और मुझे तकलीफ होगी, रोना आएगा, और आप और मैं उदास होंगे। रसूल अल्लाह हुए तो हम भी होंगे। रसूल अल्लाह क्यों हुए थे? रसूल अल्लाह इसलिए हुए थे कि आपको इस बात का गम था कि ये जो लोग हैं ये इतना एलोक्वेंट कुरान सुनकर भी उस पर ईमान नहीं ला रहे, ये अल्लाह की बात नहीं मान रहे, इनके सामने वही उतर रही है, इनके सामने वो स्पीच आ रही है जिसका मुकाबला इनके बड़े बड़े शुअरा नहीं कर पा रहे, उसके बावजूद ये अल्लाह पर ईमान नहीं ला रहे। इनको कहा जा रहा है कि ये पुरानी कौमों की तरह जो हैं वो अपने आप को शिर्क में मुब्तला ना करें, फिर भी ये बुतों को और फरिश्तों को अल्लाह की बेटियां करार दे रहे हैं। یا نصارہ جو ہیں جو اس دور کے نصارہ تھے جو موجود تھے وہ رسول اللہ صلی اللہ علیہ وسلم کی قرآن سنانے کے اوپر بھی عیسیٰ علیہ السلام کو اللہ کا بیٹا قرار دیتے رہتے تھے. تو یہ چیز آپ کو دکھ دیتی تھی, یہ چیز آپ کو ہرٹ کرتی تھی. اس میں ہم سب کے لیے تین چار لیسنز ہیں. فالا اللہ کا باخی ان نفسک, آگے کیا آیا ہے, اللہ آثارہم, آپ تو اپنے آپ کو ہلاک ہی کر لیں گے ان کے آثار پر. یعنی رسول اللہ صلی اللہ علیہ وسلم جب دعوت دیتے تھے اور لوگ ان کی بات نہیں مانتے تھے تو آپ منہ موڑ کر اپنے گھر نہیں چلے جایا کرتے تھے, نہیں سنتے, میں بھی نہیں سناتا. یہ ہمارا انداز ہوتا ہے, ہم کہتے ہیں ہم نے بہت کوشش کی اپنے خاندان میں اللہ کی بات بتانے کی, مگر ہمارے خاندان والوں میں دل میں نرمی نہیں ہے. آپ کو کس نے کہا کہ ان کے دل میں نرمی نہیں ہے؟ آپ نے ان کا دل ڈائسیکٹ کر کے دیکھا, چیرا پھاڑی کی آپ نے؟ آپ نے تو نہیں دیکھا. اللہ کے رسول کے لیے کیا آ رہا ہے کہ آپ اپنے آپ کو ہلاک کر لیں گے اللہ آثارہم. جب قریش کے لوگ آپ کی بات نہیں مانا کرتے تھے تب اپنے گھر میں جا کے اپنے نوافل کی نیت نہیں کر لیا کرتے تھے, وہ تو اپنی نیت رات میں کرتے تھے عبادت کی. آپ پیچھے پیچھے جاتے تھے لوگوں کے, بار بار بتاتے تھے ان کو, خلوص کے ساتھ بتاتے تھے, فکر اور درد کے ساتھ بتایا کرتے تھے. تو یہ سبق آپ کو اور مجھے بھی مل رہا ہے کہ جب آپ لوگوں کو, اور خاص طور پہ ہم سب جتنی یہاں پر مائیں بیٹھی ہیں, ہم سب کے لیے ہمارا سب سے زیادہ درد ہدایت پہنچا دینے کا کن کے لیے ہوتا ہے؟ اولاد کے لیے. تو اولاد کے لیے آپ کو ایفرٹ کرنی پڑے گی, آپ کو بہن بھائیوں کے لیے ایفرٹ کرنی پڑے گی, آپ کو ماں باپ کے لیے ایفرٹ کرنی پڑے گی, آپ کو شوہر کے لیے ایفرٹ کرنی پڑے گی. اور یہ نہیں کہ ایک دفعہ انہوں نے ایٹیٹیوڈ دکھایا تو آپ نے کہا نہیں پوچھتے تو نہ پوچھیں, میرے پاس کون سا ٹائم ہے, باہر جا کے درس دے کے آ جاؤں گی. باہر جا کے درس دینا تو سب سے آسان کام ہے. اس وقت آپ لوگ جتنا کمفرٹیبل ہو کر مجھے سن رہے ہیں, اگر یہاں سب میری بہنیں اور میری کزنز آ کے بیٹھ جائیں تو پھر دیکھیں آپ کہیں گے اس سے اچھی نیند تو ہمیں کہیں آتی نہیں جتنی تمہارے درس میں آتی ہے. اور میں سچ بتا رہی ہوں آپ کو, میرے درس میں جو سب سے زیادہ سونے والے لوگ ہوتے ہیں وہ میرے اپنے قریبی رشتے دار ہوتے ہیں, اور یہ سب کے ساتھ ہوتا ہے, اٹس اے فیکٹ. آپ کے ساتھ آ کر بات کرنا تو سب سے آسان کام ہے, لیکن اپنے گھر والوں میں جا کر دین کی بات کرنا یہ وہی کرے گا جس کو ہمدردی ہوگی, جس کے دل میں دکھ ہوگا, جس کو درد ہوگا, جس کو خلوص ہوگا. اور یہی رسول اللہ کا حال تھا. رسول اللہ صلی اللہ علیہ وسلم تو اپنے آس پاس کے لوگوں کے لیے بھی یہ خلوص رکھا کرتے تھے, اور آپ کو اس بات پر غم ہوتا تھا, اس بات پر دکھ ہوتا تھا کہ یہ اللہ کی بات نہیں مان رہے, یہ اللہ کے کلام کو سن رہے ہیں اور یہ اللہ کے کلام کی قدر نہیں کر رہے. اس لیے کہ آگے آیت میں آیا اِلَّمْ يُؤْمِنُوا بِهَذَا الْحَدِيثِ أَسَفَا, آپ کو کس بات پر غمگین ہونا جو تھا آپ کی وجہ تھی, یا آپ اسفا کی کیٹیگری میں, غمگین ہونے کی کیٹیگری میں کیوں تھے؟ اس لیے کہ یہ اس پر ایمان نہیں لا رہے. بِهَذَا الْحَدِيثِ, یہاں پر الحدیث جو ہے وہ کلام اللہ کے لیے آیا ہے, قرآن کے لیے آیا ہے, اللہ کی کتاب کے لیے آیا ہے. تو اس میں ایک اور اینگل جو سکالرز بتاتے ہیں اسی آیت میں کہ رسول اللہ صلی اللہ علیہ وسلم کا خلوص نظر آ رہا ہے. آپ جب لوگوں کو قرآن کی بات بتاتے تھے, اللہ کی بات بتاتے تھے تو اپنی ایگو کے لیے نہیں بتاتے تھے, آپ جب لوگوں کو بلاتے تھے تو اپنی شہرت کے لیے نہیں بلاتے تھے, آپ جب لوگوں کو بلاتے تھے تو اللہ کی بات سننے کے لیے بلاتے تھے. اس لیے آپ کو کل بھی بتایا تھا کہ مومن کا کام کیا ہے, ایفرٹ کرنا. اللہ ہماری ایفرٹ کاؤنٹ کرے گا, اللہ یہ کاؤنٹ نہیں کرے گا کہ کتنے لوگوں نے بیٹھ کر سنا. مثال کے طور پر آپ کہیں درس کے لیے جاتے ہیں اور آپ چار دن تک لگاتار نوٹس بناتی رہتی ہیں, اور جب آپ کلاس میں جا کے پہنچتی ہیں تو وہاں پہ دو خواتین بیٹھی ہوتی ہیں, اب کیا ہوگا؟ اب کہیں گی میں درس نہیں دے رہی, میں واپس گھر جا رہی ہوں. ایسا ہوگا؟ ایسا کرنا چاہیے؟ نہیں. وہ جو آپ نے چار دن لگائے وہ تو گئے اللہ کے پاس, اصل میں کاؤنٹر میں ایڈ ہو گئے سارے, اور وہ تھی ایفرٹ جو کاؤنٹ ہوگی. وہ سنا کتنے لوگوں نے وہ تو بات کی کہانی ہے, وہ جس کے لیے ہم نے چار دن پہلے سے ایفرٹ شروع کر دی تھی وہ کاؤنٹ ہو گئی الحمدللہ, اور اللہ تعالیٰ اسی پر بہترین اجر دے گا. تو رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے آپ کو اور مجھے یہاں یہی بتایا گیا ہے کہ اصل فکر اور اصل عقل والا انسان اور مومن خلوص کی فکر کرتا ہے, کوشش کی فکر کرتا ہے. اس پر غم زدہ نہ ہو کہ کتنے لوگ آپ کی بات سن نہیں رہے, ان کو دیکھیں جو آپ کی بات سن رہے ہیں, ان کو دیکھیں جو آپ کی قدر کر رہے ہیں. اور ایک اور تیسرا اینگل جو سکالرز بتاتے ہیں کہ اللہ تعالیٰ نے اس آیت میں رسول اللہ کو مینشن کیا اور ان لوگوں کو بعد میں مینشن کیا جو کہ ایمان نہیں لاتے. یہ نہیں کہا کہ وہ لوگ ایمان نہیں لاتے تو اس کی وجہ سے آپ اپنے آپ کو ہلاک کر لیں گے. اللہ نے کہا فلا اللہ کا باخ ان نفسک, آپ تو اپنے آپ کو ہلاک کر لیں گے. جس کے لیے اسکالرز بہت پیاری بات کہتے ہیں کہ اللہ تعالیٰ نے رسول اللہ کو کاؤنسل کیا ہے کہ اگر لوگ آپ کی بات نہیں سن رہے ہیں تو پریشان مت ہوں, اپنا ایمان کمزور مت ہونے دیں, اپنے آپ کو مضبوط رکھیں, اپنے آپ کو اللہ کے ساتھ جوڑ کر رکھیں, اللہ کو یاد رکھیں, ریجیکٹرز کی فکر نہیں ہوتی. ابھی آپ کو بتایا تھا پچھلے آیات میں بھی کہ اللہ تعالیٰ نے کافرین اور مکذبین کو مینشن نہیں کیا, اللہ تعالیٰ کو ریجیکٹرز کی ضرورت نہیں ہوتی, اللہ افرمیٹرز کو ویلیو کرتا ہے. جو بات مانتے ہیں اللہ ان کی قدر کرتا ہے, جو مومن ہوتے ہیں اللہ ان کی زندگیوں کو سنوارتا ہے, جو گناہگار ہوتے ہیں بظاہر آپ کو فلرش ہوتے ہوئے نظر آ سکتے ہیں لیکن اصل کامیابی ان کو کبھی نصیب نہیں ہو سکتی. اور ایک اور اینگل اس آیت سے جو ذہن میں رکھنے کا ہے, جب رسول اللہ غم زدہ ہوئے تو اللہ تعالیٰ نے ان کے غم کو دور کرنے کے لیے ان کو تسلی دی. ہم بھی انسان ہیں, ہمیں بھی تسلی کی ضرورت ہوتی ہے. ابھی آپ کو یہی اینگل بتایا تھا کہ ہم ایسے انسان نہیں ہیں کہ ہم کہیں کہ نہ ہمیں بھوک لگتی ہے اور نہ ہمیں پیاس لگتی ہے اور نہ ہمیں تکلیف پہنچتی ہے, آپ مجھے کچھ بھی کہہ کے چلے جائیں مجھے کچھ بھی نہیں ہوگا. ہم میں سے کوئی انسان ایسا نہیں ہے. اگر یہاں پہ کوئی ایک اٹھ کر ابھی بھی بول دے گا کہ کیسی فضول باتیں کرتی ہیں, آپ کو تو بولنا ہی نہیں آتا. اگر کوئی ایک بھی آپ میں سے اٹھ کے بول دے تو ابھی جتنی روانی سے میں بول رہی ہوں اس کے بعد تو میں نہیں بول سکوں گی. انسان ہوں نا, چیز ہرٹ کر سکتی ہے انسان ہونے کے ناطے. تو مجھے اور آپ کو اس آیت کے ذریعے کیا سکھایا گیا ہے کہ جب رسول اللہ کو غم پہنچا, رسول اللہ تکلیف محسوس کر رہے تھے, رسول اللہ ڈسٹرب تھے, تو اللہ نے کاؤنسل کیا. جب آپ کے آس پاس لوگ ڈسٹرب ہوں, فائنینشلی, ایموشنلی, اسپرچولی یا کسی بھی اینگل سے, تو آپ کا اور میرا کام کیا ہے کہ ہم ان کو کاؤنسل کریں, ان کو تسلی دیں, ان کو وقت دیں, ان کو سمجھائیں کہ یہ وقت بھی گزر جائے گا. جس کو مصیبت میں دیکھیں اس کے اس ڈسٹریس کو دور کرنے کے لیے آپ جو کر سکتی ہیں, تسلی دے سکتی ہیں تسلی دیجئے, مدد کر سکتی ہیں مدد کیجئے, ان کی مشکل کو دور کرنے کے لیے کوئی قدم اٹھا سکتی ہیں ان کی مشکل کو دور کرنے کے لیے قدم اٹھائیے. یہ رسول اللہ صلی اللہ علیہ وسلم کی سنت ہے. اس لیے کہ جب آپ کسی کو مشکل میں دیکھا کرتے تھے, آپ کسی کو مصیبت میں دیکھا کرتے تھے تو اس کو ورڈز آف کمفرٹ کہا کرتے تھے, اس کو تسلی دینے والے الفاظ جو تھے وہ کہا کرتے تھے. حضرت جعفر کا جب انتقال ہوا ہے تو رسول اللہ صلی اللہ علیہ وسلم ان کے گھر پر گئے اور ان کے جو یتیم بچے تھے ان کے ساتھ بیٹھ کر وقت گزارا, ان کے سروں پر ہاتھ پھیرا اور جو حضرت جعفر کی بیوی تھی ان کے صبر کی تعریف کی. تو لوگوں کو کاؤنسل کریں, لوگوں کو جوڑنے والے بنیں, لوگوں کو توڑنے والے نہ بنیں. جب ایک انسان آپ کے سامنے اپنی کسی مشکل کے ساتھ آئے تو اس انسان کی اس مشکل کو دور کرنے کے لیے آپ جو کر سکتے ہیں. بعض اوقات انسان کو فائنینشیل ہیلپ سے زیادہ آپ کے دو چار جملوں کی, آپ کی محبت کی اور آپ کے ایموشنز کی ضرورت ہوتی ہے. یہ ضرور کیجئے. اور یہاں جو یہ باقی ان کا لفظ آیا ہے, عبداللہ ابن عباس کہتے ہیں, جو عبداللہ ابن عباس نے اس کا مفہوم لکھا ہے وہ لکھا ہے مہلک نفسک. یہ اصل میں باقی ان کا مطلب کیا ہوگا, یو ول کل یور سیلف. تو ڈپریشن کے لیے کبھی اس سٹیج پر مت جانے کی کوشش کی جائے گا. آپ اور میں لوگوں تک بات پہنچائیں, آپ اور میں اللہ کی بات کو آگے لے کر جائیں, لیکن اگر لوگ نہ سنیں تو اپنے آپ کو ڈپریشن کا شکار نہیں کرنا. اپنے آپ کو تسلی دیجئے کہ جو کاؤنٹ کرنے والا ہے میرا اجر, اس نے الحمدللہ میرا اجر کاؤنٹ کر لیا. اور اسکالرز کے مطابق رسول اللہ صلی اللہ علیہ وسلم کی اس آیت کے ذریعے ہم سب کے لیے یہ سبق ہے کہ آپ اور میں اگر اللہ کی بات کو آگے پھیلانے والے بننا چاہتے ہیں, اگر ہم چاہتے ہیں کہ قرآن کو اپنی زندگی میں تھامیں, تو آپ کو جینون لو لوگوں کے لیے رکھنا پڑے گا. جینونلی اخلاق بہتر کرنا پڑے گا, نرمی اور ٹالرنس لانی پڑے گی, پیپل آف کنڈکٹ بننا پڑے گا. جو عمل نہیں کر رہے ان پر کفر کے فتوے مت لگائیے, جو عمل میں ابھی دور ہیں ان کو اپنے سے نفرت کے ساتھ دور مت کیجیے. ہم سب انسان ہیں, آخر آپ اور میں بھی تو یہاں پہنچے ہیں کسی نہ کسی عمل میں, ابھی بھی تو بہت کمزوریاں ہیں, تو کیا ہم پرفیکٹ ہو گئے؟ اور اپنے آپ کو اگر ہم 15 سال 10 سال پہلے دیکھیں تو ہم بھی تو انہی حال حلیوں میں اور انہی کاموں میں بزی تھے, انہی مصروفیات میں بزی تھے جہاں آج دنیا بزی ہے. کسی نے تو ہمارا ہاتھ تھاما نا اللہ کی رحمت سے, کسی نے ہمارے کان پر بات ڈالی, کسی نے ہمارے حلیے کی پرواہ کیے بغیر ہمیں دو باتیں قرآن کی بتائیں تو ہمارا دل کھلا. یہی کام آپ کو اور مجھے کرنا ہے. लोगों को थामने वाले बन जाएं, लोगों को उठाने वाले बन जाएं, लोगों को कंफर्ट देने वाले बन जाएं, लोगों को माफ करने वाले बन जाएं। और ये वही इंसान करेगा जो कुरान को अपनी जिंदगी में शामिल कर लेगा, जो कुरान को इंटरनलाइज कर लेगा। ये जो यहां पर आयत के आखिर में असफन का लफ्ज आया है, एक्सट्रीम गम के लिए असफन का लफ्ज आता है, किसी चीज के लिए एक्सट्रीमली सॉरी होना। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बहुत ज्यादा गमगीन इस बात पर सोच सोच के होते थे कि शायद मेरे बताने में कमी है, शायद मेरी दावत का अंदाज ठीक नहीं है, वरना अल्लाह के कलाम में तो कोई टेढ़ नहीं है, अल्लाह का कलाम तो कय्यम है, शायद मेरी बात जो है वो बताने का अंदाज दुरुस्त नहीं है, जिसकी वजह से ये लोग जो हैं ये अल्लाह की तरफ पलट नहीं पा रहे। इसी चीज को यहां पर मेंशन किया गया है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम इस बात पर गमजदा थे कि क्योंकि कुरान तो बिल्कुल वाज़े है, कुरान बिल्कुल जो है वो एम्बिग्यूटी से पाक है, लेकिन अगर फिर भी ये लोग अल्लाह के साथ शिर्क कर रहे हैं और अल्लाह के बंदे बनने की तरफ नहीं आ रहे, तो शायद मेरी मोहब्बत में कमी है, मेरे बताने में कमी है, मेरे तरीके की कमी है। यही चीज इंसान को जो है वो अमल में आगे से आगे दौड़ाती है, यही चीज इंसान को एनर्जेटिक रखती है। और आपने और मैंने यही करना है। देखिए, इस डेढ़ घंटे में बैठकर क्लास अटेंड कर लेना और नोट्स बना लेना सबसे आसान काम है। जब आपके ऊपर कोई गुस्सा करे, और खासतौर पर माँ बाप गुस्सा करते हैं, जो यहां बच्चियां बैठी हैं माँ बाप गुस्सा करते हैं, या हम जो यहां बैठे हैं, हो सकता है कभी सास गुस्सा कर लें, हो सकता है कभी अम्मी गुस्सा कर लें, हो सकता है कभी शौहर गुस्सा कर लें। जितना आपको इल्म आता जाएगा, शैतान आपको बहुत अच्छे जुमले बोलना भी सिखा देगा। आपने ये महसूस किया, जिसका जितना इल्म बढ़ता जाता है उसको बात का जवाब देने के लिए भी फौरन अल्फाज मिलने लग जाते हैं। शैतान यहां से जाने के बाद जरूर हमारे घर में से किसी ना किसी को प्रोवोक करेगा। हम कहते हैं शैतान तो बंद है, तो फिर वो प्रोवोक कैसे करेगा? वो बच्चा आपका बच्चा है, 5-7 साल का, 10 साल का, और बहुत ही डिसेंट तमीजदार बच्चा है, एटिकेट्स वाला बच्चा है आपका बच्चा, जिसके ऊपर आपने 10 साल मेहनत करके बहुत ही बाअदब बच्चा बनाया उसको। वो बच्चा एक महीना अपने ऐसे कजन के साथ वक्त गुजारता है जो बिल्कुल कजन आके उसके घर में रहता है, और वो कजन ऐसा है कि जो टिक कर 2 मिनट के लिए सोफे पे नहीं बैठ पाता, जिसको प्यार मोहब्बत से बात करनी नहीं आती। जब ये बच्चा चला जाएगा, आपके बेटे का कजन, तो क्या इसका कोई इम्पैक्ट आपके बेटे पर आएगा? इस एक महीने में आपकी 10 साल की मेहनत जाया हो सकती है। इट्स अ सिंपल इक्वेशन, सही? हम कहते हैं रमजान में शैतान तो बंद होते हैं, तो फिर लोगों को इतना गुस्सा क्यों आता है? क्यों आता है लोगों को गुस्सा? इसी मिसाल को अपने ऊपर फिट कर लीजिए। जब हम साल के 11 महीने शैतान की कंपनी एंजॉय कर रहे होते हैं, शैतान के कहने के मुताबिक अमल कर रहे होते हैं, शैतान जो कहता है हम कहते हैं वी लिसन एंड वी ओबे, तो फिर उसके बाद क्या होगा? चाहे रमजान में शैतान बंद हो, हमारा नफ्स वैसी ही हरकतें करने लगता है जैसी शैतान हरकतें करता है। तो याद रखें, और एक बात और याद रखें, आप कुरान पढ़ के जा रहे हैं तो अल्लाह आपको आजमाएगा। सूरह अनकबूत में आता है अम हसिबल लजीना, जिन लोगों ने क्या गुमान किया है, अं युतरकू, कि वो छोड़ दिए जाएंगे, वकालू आमन्ना, जबकि उन्होंने कहा कि हम ईमान लाए, वहुम युफ्तनून, और वो आजमाए नहीं जाएंगे, वहुम ला युफ्तनून, और वो आजमाए नहीं जाएंगे। तो जब आप और मैं कुरान पढ़ के जा रहे हैं तो अल्लाह टेस्ट तो करेगा, अच्छा इतना इल्म हासिल कर लिया तो जरा बताओ अमल करना आता है कि नहीं आता? कोई रिश्तेदार, बच्चा, कोई माँ बाप में से, सास ससुर में से, शोहर में से किसी को गुस्सा आएगा, अब क्या करना है आपने? आपने कहना है अच्छा, कमर पे हाथ रखा और मुझे भी जवाब देना आता है? नहीं, सब्र, खामोशी। रिश्तेदारों का दिल अगर आपने और मैंने जीतना है तो हम उनको डायलॉग्स के साथ और डिबेट्स के साथ उनका दिल नहीं जीत सकते। माफ करने वाली बन जाएं, दरगुजर करने वाली बन जाएं, और अल्लाह से दुआ करें कि अल्लाह हमारे किरदार में, हमारे घरों में, हमारे माशरे में, हमारी दुनिया में जो टेढ़ है, अल्लाह उस टेढ़ को दूर कर दे। अल्लाह हमें इस आजमाइशों के वक्त में कुरान को थामने वाला बना दे। अल्लाह हमें इन आजमाइशों के सैलाब के अंदर कुरान को थाम लेने वाला और कुरान का एंकर पकड़ लेने वाला बना दे। अल्लाह ताला हमारी जिंदगियों में फराइज पर अमल करना आसान बना दे। अल्लाह से दुआ करें हम सब, देखिए हम सब यहाँ मुख्तलिफ ईमान की खवातीन बैठी हैं ना, आपको बताया था जितने मुसलमान उतने ही ईमान के दर्जे। हर एक अपने लिए दुआ करे कि जिसको अल्लाह ताला ने अब तक फराइज पर मुकम्मल नहीं दौड़ाया, अल्लाह से हम दुआ करते हैं कि अल्लाह इस रमजान अल्लाह हमें फराइज पर दौड़ा दे, اللہ ہمیں توفیق دے کہ جب ہم اس رمضان سے گزریں تو ایک مسلمان عورت ہونے کی حیثیت سے ہم پر جو فرائض آتے ہیں اللہ وہ ہم اپنانے والے بن جائیں، اور جو فرائض کو تھام چکے ہیں اللہ سے ہم دعا کرتے ہیں کہ اللہ ہم سب کو احسان کے درجے پر نیکیوں میں آگے بڑھنے کی توفیق عطا فرما دے. جزاک اللہ خیرن، بارک اللہ لی ولکم فی القرآن الحکیم و نفعنی و ایاکم بی آیاتی و ذکر الحکیم. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.